नमस्कार। पर्यावरण र जीवन कार्यक्रमको यो श्रृङ्खलामा तपाईँलाई स्वागत तथा अभिवादन। प्रविधि संयोजक मिनर्भा बज्राचार्य अनि यो रत्न चौधरीको। प्रत्येक सोमबार यसै समयमा हामीले रेडियो नेपाल मार्फत तपाईँ माझ उपस्थित हुने गर्दछौँ। अर्थपूर्ण विश्लेषण सहित पर्यावरण र जीवन कार्यक्रमलाई सरसल्लाह सुझाव प्रतिक्रियाका लागि हामी अनुरोध पनि गर्दछौँ, जसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। चौधरी रत्न अर्थात् CHAUDHARYRATNA 774@gmail.com। स्वच्छ प्रकृति र सुरक्षित भविष्यको सङ्कल्पसहित पर्यावरण र जीवन कार्यक्रम लिएर उपस्थित भएका छौँ हामी। पर्यावरण केवल वातावरण मात्र होइन, यो हाम्रो अस्तित्व र जीवनको आधार पनि हो। प्रकृतिलाई प्राकृतिक रूपमा नै कसरी जोगाउने हो, त्यसमा हाम्रो भविष्य र भावी पुस्ताको भविष्य निर्भर गर्दछ। प्रकृतिसँगको मित्रता तथा जनचेतना र वातावरणमा साना तर प्रभावकारी प्रयासको उद्देश्यका साथ पर्यावरण र जीवन कार्यक्रम प्रसारण गर्ने हाम्रो मनसाय हो। आउनुहोस्, पर्यावरण र जीवन कार्यक्रमलाई अघि बढाउँ। कार्यक्रममा कुराकानीका लागि हामीसँग हुनुहुन्छ वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र AEPC का कार्यकारी निर्देशक नवराज ढकाल। यहाँलाई स्वागत छ सर हाम्रो कार्यक्रममा।
धन्यवाद, नमस्कार।
के छ हाल खबर, केमा व्यस्त हुनुहुन्छ अहिले?
सबै राम्रो छ। अब नयाँ आर्थिक वर्ष सुरु भएको छ, हाम्रो वार्षिक कार्यक्रमहरू तयारीमा व्यस्त छौँ।
यो वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र AEPC ले पर्यावरण संरक्षणमा के कस्तो भूमिका हाल निर्वाह गरिरहेको छ र गर्नुपर्दछ?
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले खास गरी स्वच्छ ऊर्जाका प्रविधिहरू विस्तार गर्ने काम गरिराखेको छ। नेपाल सरकारको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेर हामीले खास गरी विद्युतको पहुँच विस्तार गर्ने, त्यसमा लघु तथा साना जल विद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा लगायतको प्रविधिहरूबाट खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि अन्तर्गत विद्युतीय चुलो, सुधारिएको चुलो, बायोग्यास जस्ता प्रविधि विस्तार गर्ने, फोहोरबाट ऊर्जा उत्पादन, ऊर्जा दक्षता, त्यस्तै गरेर विगतमा हामीले स्थानीय तह समुदायहरूसँग मिलेर बनाएका लघु तथा साना जल विद्युत, सौर्य मिनिग्रिड आयोजनाहरूलाई राष्ट्रिय प्रसारण पुगिसकेपछि राष्ट्रिय प्रसारणमा जोडेर त्यसलाई चाहिँ दिगो भरपर्दो बनाउने र नवीकरणीय ऊर्जामा आधारित रोजगारीका अवसर सिर्जना गर्नको लागि ऊर्जामा आधारित लघु साना मझौला खालका व्यवसायहरूलाई सहयोग गर्ने लगायतका कामहरू गरिराखेका छौँ।
यो परम्परागत ऊर्जाको कुरा अलिकति थोरै यहाँले गर्नुभयो, होइन? जस्तो दाउरा, गुइठा, भुस अनि यहाँले फोहोरबाट ऊर्जा उत्पादन गर्ने जस्ता कुरा पनि गर्नुभयो, होइन? यी सब चिजले पर्यावरणमा पारेको प्रभाव र वैकल्पिक ऊर्जा यसको विकल्प कसरी हुन सक्छ त? किनभने यहाँले त विकल्पका रूपमा काम गर्छ भन्ने जस्तो कुरा गर्नुभयो नि त, होइन? ग्रामीण समुदायमा यो वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको पहुँच कसरी पुग्न सक्छ र ग्रामीण समुदाय कसरी वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग जोडिन सक्छ, होइन? यस सन्दर्भमा के कस्तो प्रयासहरू भइरहेको छ, यसका सन्दर्भमा पनि केही बताइदिनुहुन्छ कि?
यस्तो छ, हामीले प्रवर्धन गर्ने सबै स्वच्छ खालका प्रविधि भएको हुनाले परम्परागत ऊर्जा अथवा चाहिँ खनिज ऊर्जा प्रयोग गर्दाखेरि जुन हाम्रो चाहिँ पर्यावरणमा नकारात्मक असरहरू पर्छ त्यसलाई हामीले प्रवर्धन गर्ने प्रविधिले चाहिँ न्यूनीकरण गर्छ। त्यसको साथसाथै अप्ठ्यारो अवस्थामा रहेका, खास गरी यो विकासको मूल प्रवाहभन्दा बाहिर रहेका, राष्ट्रिय प्रसारणको सेवाभन्दा बाहिर रहेका जनतालाई हामीले लघु तथा साना जल विद्युत, सौर्य ऊर्जाबाट विद्युतको पहुँच पुर्याउँछौँ। त्यस्तै गरेर खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि पनि सहरी क्षेत्रभन्दा अलिक ग्रामीण र चाहिँ अर्ध सहरी क्षेत्रतिर जहाँ मान्छेहरू अझै पनि दाउरामा निर्भर छन् त्यो ठाउँमा विद्युतीय चुलो, बायोग्यास, सुधारिएको चुलोको विस्तारबाट चाहिँ परम्परागत ऊर्जामाथिको निर्भरतालाई चाहिँ कम गर्छौँ। र यो समग्रबाट फेरि हाम्रो कस्तो छ भने जुन जति पनि खनिज इन्धन छ हाम्रो त सबै आयातित हो, त्यो आयातलाई कम गर्ने हिसाबले पनि हामीले विस्तार गरेको प्रविधिले योगदान दिइराखेको छ। अब यहाँले चाहिँ ग्रामीण जनताले कसरी सेवा पाउने भन्नुभएको छ, त्यो सेवा पाउनको लागि नेपाल सरकारले नवीकरणीय ऊर्जा अनुदान नीति र त्यो नीति अन्तर्गत चाहिँ नि कार्यविधि बनाएको छ। त्यो नीति र कार्यविधिको अधीनमा रहेर हामीले हाम्रा सेवाहरू चाहिँ नि प्रवाह गर्छौँ। त्यसमा विभिन्न प्रविधिलाई विभिन्न स्थान तोकेर प्रविधिको क्षमता अनुसार अनुदान दिने व्यवस्था पनि छ र त्यो अनुदान कसरी परिचालित हुन्छ भनेर अनुदान प्रवाह गर्ने चाहिँ नि हाम्रो चाहिँ नि कार्यविधि पनि छ। हाम्रो मुख्य साझेदारको रूपमा अहिले स्थानीय तहहरू छन्। यो संघीयता कार्यान्वयनमा आइसकेपछि मुख्य गरिकन स्थानीय तह मार्फत नै हामीले कुन ठाउँमा कस्तो प्रविधिको आवश्यकता हो त्यसको मागहरू लिने काम गर्छौँ भने उहाँहरू मार्फत नै त्यो प्रविधि पुर्याउने काम गर्छौँ र त्यो प्रविधि पुर्याउने कुरामा चाहिँ नि हामीसँग निजी क्षेत्रका कम्पनीहरूले मुख्य भूमिका खेलिराखेका छन्। विभिन्न प्रविधिलाई हामीले त्यो प्रविधिको मापदण्डहरू तय गरेर अनि त्यो प्रविधि चाहिँ जनतामा पुर्याउनको लागि कम्पनीको कस्तो क्षमता आवश्यकता हुन्छ त्यो क्षमताको पनि हामीले एउटा डिफाइन गरेर प्रिक्वालिफिकेसन भन्छ प्रिक्वालिफाई गरेर अनि त्यसपछि त्यो प्रक्रियामा जान्छौँ। अब अहिले पछिल्लो समयमा प्रिक्वालिफिकेसन भन्दा पनि बढी यो चाहिँ राष्ट्रिय स्तरको सार्वजनिक खरिद ऐन नियमावलीलाई फलो गरेर जाने त्यो पद्धति बढी अवलम्बन हुँदै गएको छ र हामीलाई यो काममा नेपाल सरकारको चाहिँ सहयोग त हुँदै भयो। नेपाल सरकारको हामी निकाय भएको हिसाबले विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरूबाट पनि सहयोगहरू प्राप्त भइराखेका छ त्यसलाई पनि हामीले परिचालन गर्छौँ र पछिल्लो समयमा हामीले प्रवर्धन गरेको प्रविधिहरू स्वच्छ भएको हिसाबले कार्बन आयोजनाहरू विकास गर्ने र त्यसको कार्बन आम्दानी आइसकेपछि त्यसलाई पनि फेरि यिनै प्रविधिको विस्तारमा प्रयोग गर्ने र यो केन्द्र चाहिँ नि हरित जलवायु कोष भन्ने यो चाहिँ नि संयुक्त राष्ट्र सङ्घीय संयन्त्र अन्तर्गत नै बनेको एउटा कोष छ कोरियामा अवस्थित। त्यो कोषको चाहिँ नि मान्यता प्राप्त निकाय पनि भएको हुनाले त्यो कोष मार्फत पनि हामीले स्रोत परिचालन गरेर कार्यक्रम कार्यान्वयनहरू गरिराखेका छौँ।
सर, नीति र कार्यविधिको कुरा गर्नुभयो, यो कार्यान्वयनमा कतिको चुनौतीहरू गाह्रो साह्रो के कस्तो छ?
यस्तो छ, हाम्रो अनुदान नीतिले कुनै पनि प्रविधिमा 100% हामीलाई सहयोग गर्न दिँदैन, होइन। विद्युतको पहुँच नपुगेको ठाउँमा विद्युत पहुँच पुर्याउनको लागि हामीले बढीमा 90%सम्म सहयोग गर्न सक्छौँ, बाँकी 10% चाहिँ स्थानीय तहहरू समुदाय मिलेर जुटाउनुपर्छ। अरू धेरै जसो प्रविधिमा हामीले दिने सहयोग भनेको त्यसको लागतको 40-50% हाराहारीमा पर्न आउँछ, कुनैमा 60% जति पनि छ, कुनै कुनै प्रविधिमा अझ त्योभन्दा कम पनि छ, 40% कम पनि छ। त्यो चाहिँ अमाउन्ट तोकेर दिएको हुनाले अब त्यो बाँकी स्रोत चाहिँ नि उहाँहरूले जुटाउनु पर्यो, जो सेवाग्राही हो उहाँहरूले जुटाउनु पर्यो। हामीले सहयोग गर्ने प्रविधिहरू घरायसी खालको पनि हुन्छ, संस्थागत पनि हुन्छ, सामुदायिक पनि हुन्छ। त्यो घरायसी, संस्थागत र सामुदायिक तिनवटा खालको प्रविधिमा हाम्रो सहयोग गर्ने मोडालिटी अलिअलि फरक चाहिँ हुन्छ, तर अल्टिमेटली हामीले दिएको प्रविधिको चाहिँ नि त्यसको जुन स्वामित्व हो नि त्यो स्वामित्व चाहिँ उपभोक्ता आफैले लिनुपर्छ। घरायसी हो भने इन्डिभिजुअल व्यक्तिको भयो, सामुदायिक अथवा संस्थागत हो भने त्यो कुनै सामुदायिक संस्था वा चाहिँ नि अन्य संस्थाको हुन्छ। अब समुदायलाई हामीले चाहिँ नि एकीकृत गरेर उहाँहरूलाई चाहिँ नि संस्था निर्माण गर्दाखेरि उपभोक्ता समिति अथवा चाहिँ नि सहकारी संस्था अथवा कम्पनीको रूपमा पनि दर्ता हुन सक्ने त्यो खालको हाम्रो कार्यविधिले चाहिँ नि त्यो ठाउँ दिन्छ। उहाँहरू त्यही अनुसार चाहिँ नि सङ्गठित भएर आउनुहुन्छ र हामीले त्यसरी सङ्गठित हुने कुरामा पनि उहाँहरूलाई सहयोग गर्छौँ। त्यहाँको ऊर्जाको आवश्यकता पहिचान भइसकेपछि ल यो ठाउँमा तपाईँहरूको यस्तो आवश्यकता रहेछ, यस्ता खालका स्रोतहरू रहेछन्, यो स्रोतबाट यो आवश्यकता पूर्ति गर्न सकिन्छ, तपाईँहरू यसरी एउटा सङ्गठित हुनुहोस् र परिचालित हुनुहोस् भनेर उहाँहरूलाई सङ्गठित बनाउने परिचालित गर्ने र त्यो स्थापना टेक्नोलोजी स्थापना गर्ने सुरुवातदेखि नै उहाँहरूलाई त्यसमा चाहिँ नि लगाउने काम हामीले गर्छौँ र त्यो टेक्नोलोजीको निर्माण सम्पन्न भइसकेपछि उहाँहरूलाई नै हस्तान्तरण गरेर त्यसको दिगो सञ्चालन गर्ने जिम्मेवारी फेरि उहाँहरूको नै हुन्छ। हामीले त्यसको लागि आवश्यक पर्ने प्राविधिक अथवा व्यवस्थापकीय तालिमहरू पनि गर्छौँ र अनुदान नीतिले चाहिँ नि तोके अनुसारको हामीले अनुदान पनि दिन्छौँ।
60%सम्म अनुदानको कुरा यहाँले गर्नुभयो। दूर दराजका गाउँ घरका जो उपभोक्ता छन् वास्तवमै गरिब छन्, होइन। यो 60% अनुदान हुँदा हुँदै पनि यो त महँगो भनिन्छ नि त, उहाँहरूले त्यसलाई स्वीकार गर्न पनि कतिपय अवस्थामा आवश्यकता हुँदा हुँदै पनि गाह्रो छ, होइन। यसलाई पनि त समायोजन गर्नुपर्छ, यसलाई पनि त व्यवस्थापन गर्नुपर्छ, यसको के छ त? हामीले अफ एयरमा कार्यविधि नीतिका कुरा गरेका थियौँ, होइन, त्यसलाई जोड्न सकिन्छ के छ बारेमा पनि अलिकति जानकारी पाउनु।
एकदम ठिक हो यहाँले भन्नुभएको। अब प्रविधिको लागत अनुसार पनि हामीले त्यो अनुदानको त्यो मात्राहरू तय गरेको हुन्छ र अब पछिल्लो समयमा सरकारले चाहिँ पूर्ण विद्युतीकरणलाई अभियानको रूपमा लैजाने भनिसकेपछि अहिले विद्युतको पहुँच नपुगेको ठाउँमा विद्युतीकरण गर्ने खालको आयोजनालाई हामीले चाहिँ 90% अनुदान दिन सक्ने त्यो चाहिँ नि नीतिगत व्यवस्था भएर नीतिमा कार्यविधिमा आइसक्यो। त्योभन्दा बाहेकको अरू प्रविधिमा चाहिँ नि बढीमा 60 हो, कुनैमा 50 होला कुनैमा कम होला अघि मैले भने। अब त्यो के भने उपभोक्ताको पनि सो लगानी हुनु पर्यो। अब हामीले सबै प्रविधि फ्रीमा दिन सम्भव पनि छैन, फ्रीमा दियो भने फेरि स्वामित्वको पनि कुरा हुन्छ, उपभोक्ताले आफ्नो लगानी गर्नु पर्यो भन्ने एउटा कुरा छ भने, अर्को अब अहिले संघीयता कार्यान्वयनमा आइसकेपछि स्थानीय तह र प्रदेश सरकार उहाँहरूले पनि हामीले चाहिँ सहयोग गर्ने आयोजनाहरूमा लागत साझेदारी गर्न सक्नुहुन्छ। कतिपय प्रविधिमा लागत साझेदारी अनिवार्य नै गरेको छ, किनभने अघि मैले भने जस्तै स्थानीय तह मार्फत मात्रै हामी कहाँ माग आउन सक्छ, अहिले सिधै हामीले माग लिँदैनौँ, किनभने यो कतिपय प्रविधिहरू स्थानीय तह आफैले कार्यान्वयन गर्न सकोस् भन्ने हाम्रो मनसाय छ। त्यही हिसाबले उहाँहरूसँग सहकार्य गर्दा उहाँहरूले चाहिँ यो काम गर्दै जाने सिक्दै जाने पनि छ, किनभने स्थानीय तह प्रदेश सरकार अझै नयाँ भएको हुनाले यो प्रविधिको सबै कुराको यो ज्ञान सिप अनुभवहरू हासिल गर्ने क्रममै उहाँहरू हुनुहुन्छ। तर उहाँहरूको चाहिँ नि म्यान्डेटको हिसाबले स्थानीय तहले नै गर्न सक्ने खालका प्रविधि भएको हुनाले हामीले उहाँहरू मार्फतै जाओस् भन्ने सोचेका छौँ। र अहिलेसम्म हामीले जे जति अनुभव हासिल गऱ्यौँ यो क्षेत्रमा त्यो अनुभवलाई चाहिँ नि एउटा संस्थागत गराएर अब अगाडिको दिनमा हेर्दाखेरि चाहिँ नि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता ऐन निर्माण गर्ने र त्यो ऐनले चाहिँ नि अहिलेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रलाई पनि नयाँ संस्थामा रूपान्तरण गर्ने र हामीले अहिले काम गरिरहेको पद्धतिलाई पनि परिमार्जन गर्ने, त्यसमा सानसाना प्रविधिहरू अब हामीले यहाँ केन्द्रदेखि गर्ने होइन, त्यो स्थानीय तहले नै गरोस् अथवा आवश्यकता हेरिकन प्रदेशले गरोस्, खालि चाहिँ नि हामीलाई चाहिँ नि सङ्घीय सरकारले यी चाहिँ नि प्राथमिकताका क्षेत्र हुन्, यी चाहिँ नि लक्षित समूह हुन् जहाँ चाहिँ नि केन्द्रबाटै हामीले पहल गरेर कार्यक्रम गर्न जरुरी छ भन्ने हिसाबले तय गरेका काम मात्रै हामीले गर्ने र खास गरी चाहिँ नि आर्थिक सामाजिक हिसाबले पिछडिएको वर्गलाई हामीले विकासको मूल पर्वमा ल्याउनको लागि यस्ता आधुनिक कालका ऊर्जा प्रविधिहरू मार्फत उहाँहरूलाई चाहिँ मूल पर्वमा ल्याउनको लागि त्यस्तो क्षेत्रलाई चाहिँ नि हामीले चाहिँ प्राथमिकतामा राखेर यो समावेशी विकासको अवधारणामा काम गर्ने त्यो खालको सोच बनाएर हामी अघि बढिरहेछौँ।
फेरि स्थानीय तह त जानुपर्ने त घर घरमै हो, उपभोक्ता कहाँ, व्यक्ति व्यक्ति कहाँ जानुपर्ने हो, घर घरमै जानुपर्ने हो। त्यसको मर्मत सम्भारको कुरा आयो, लागतको कुरा आयो होइन, र त्यसले पर्यावरणमा पार्ने प्रभावको कुरा पनि आयो, किनभने हाम्रो मूल उद्देश्य त पर्यावरण सफा होइन, वातावरण सफा राख्ने हाम्रो ध्येय हो नि त, यो नवीकरणीय ऊर्जा र वैकल्पिक ऊर्जाको मुख्य उद्देश्य होइन। यो कसरी जोडिन सक्छ त, जोडिन सक्छ त नीतिगत रूपमा त हजुरहरूले काम गर्नुभयो, तर उहाँहरूले के कस्तो गाउँघरको जो उपभोक्ता हुनुहुन्छ उहाँहरूले के बुझ्नुभयो त?
एकदम महत्त्वपूर्ण पाटो यहाँले उजागर गर्नुभयो। अब हामीले बढी चाहिँ नि ग्रामीण क्षेत्रमै काम गरिराखेका छौँ र यहाँले भन्नुभयो जस्तै अलिकति पिछडिएको वर्ग जहाँ चाहिँ नि यो विकासको मूल प्रभावभन्दा अलिक बाहिर रहेको वर्गहरू हुनुहुन्छ उहाँहरूलाई नै हामीले चाहिँ सहयोग गर्छौँ। त्यो हुँदाखेरि उहाँहरूमा एउटा जनचेतना फैलाउने कुरा पनि जरुरी छ, त्यो हिसाबले पनि काम गर्छौँ। र स्थानीय तहको कुरा गर्दाखेरि चाहिँ नि नेपालको संविधानले नै वैकल्पिक ऊर्जाको विषय स्थानीय तहको चाहिँ नि कार्यक्षेत्रमा राख्यो र स्थानीय सरकार सञ्चालन ऐन 2074 आइसकेपछि त्यो ऐनले चाहिँ नि यो विषयलाई प्रशस्त रूपमा चाहिँ नि र यसरी कार्यान्वयन गर्ने भन्ने बाटो पनि देखाएको छ। त्यो ऐनले तय गरे अनुसार उहाँहरूलाई चाहिँ नि वैकल्पिक ऊर्जाका कार्यक्रम कार्यान्वयन गर्नलाई आवश्यक पर्ने नीति कार्यविधि बनाउने र त्यो प्रविधिको बारेमा चाहिँ नि सुसूचित गर्ने, प्रविधिको बारेमा स्थानीय तहमा चाहिँ नि क्षमता विकासहरू गर्ने, त्यो हिसाबले पनि हामीले काम गरिराखेका छौँ। र त्यसरी काम गर्ने क्रममा जुन स्थानीय तहले आवधिक योजना गुरु योजना भनेर बनाउनुहुन्छ त्यो योजनाभित्र ऊर्जालाई चाहिँ एउटा महत्त्वपूर्ण चाहिँ नि अङ्गको रूपमा राख्नको लागि हामीले यो चाहिँ नि पालिका ऊर्जा योजना म्युनिसिपल एनर्जी प्लान भन्छ, पालिका ऊर्जा योजना बनाउने एउटा चाहिँ नि पद्धति विकास गरेर त्यसको चाहिँ नि पद्धति अनुसार उहाँहरूलाई ल तपाईँहरूले बनाउने 5 वर्ष योजनामा ऊर्जाको विषय यसरी आउनुपर्छ, ऊर्जाको आवश्यकता पहिचान, त्यहाँ भएको स्रोतहरूको पहिचान र त्यो आवश्यकता र स्रोतलाई मिलाएर हामीले आवश्यकता कसरी पूर्ति गर्ने भन्नेमा जानुपर्छ भन्ने हिसाबले काम गरिरहेछौँ। र यसमा निजी क्षेत्रको पनि एकदम महत्त्वपूर्ण भूमिका छ, त्यो सेवा चाहिँ दिने कुरामा, प्रविधि पुर्याउने कुरामा, यहाँले अघि भन्नुभयो मर्मत सम्भारको पनि कुरा छ, पुगिसकेको प्रविधिलाई दिगो बनाउनको लागि मर्मत सम्भार त्यो सेवा पनि जरुरी छ। र अब कतिपय प्रविधि चाहिँ नि सुरुमा 1-2 वर्षको लागि त्यो प्रविधि चाहिँ ल्याउने कम्पनीले फ्री सर्भिस दिएको हुन्छ, आफ्टर सेल सर्भिस जुन हाम्रो ग्यारेन्टी वारेन्टी पिरियड भनेको जस्तो होइन, तर त्यो पिरियडभन्दा पछाडि त फेरि उपभोक्ताले एउटा शुल्क तिरेरै त्यो सेवा लिनु पर्यो, यत्तिकै त पाइएन हो। त्यो खालको चाहिँ नि व्यवस्था पनि गर्ने र स्थानीय तहलाई पनि त्यो ठाउँको आवश्यकता हेरिकन ल मेरो ठाउँमा यस्तो प्रविधि आवश्यक छ भनेपछि त्यो प्रविधिलाई प्रवर्धन गर्ने खालको स्थानीय तहमा संरचना हुने त्यो विषयलाई प्राथमिकतामा राख्ने यी कुराहरू त्यो अघि हामीले भनेको छ नि पालिका ऊर्जा योजनाले उहाँहरूलाई गाइड गरिराखेका छ र कतिपय ठाउँमा हामीले दिने अनुदान बाहेकको स्रोत जुटाउनको लागि बैङ्क वित्तीय संस्थाहरूलाई पनि परिचालित गरेर उहाँहरू मार्फत चाहिँ नि कर्जा प्रवाह गर्ने कुरामा पनि हामी लागि परेका छौँ। अब ठुल्ठुला आयोजनामा चाहिँ नि कर्जा प्रवाह चाहिँ नि खास गरी जुन कमर्सियल भन्छौँ कमर्सियलमा बैङ्क वित्तीय संस्था आफै गइराख्नु भएको हुन्छ। अब हामीले गर्ने प्रविधि अलिक साना दूरदराजको भएको हुनाले उहाँहरूले यसलाई त्यति धेरै चाहिँ नि उहाँहरूको आकर्षक चाहिँ नि व्यवसायको रूपमा नदेखेका हुनाले यो विषयलाई पनि समावेश गर्ने गरी उहाँहरूको चाहिँ नि यो कर्जाको पोर्टफोलियोमा त्यसरी पनि हामीले सहकारी गरिराखेका छौँ।
म फेरि पनि यसैमा कुरा गर्न चाहन्छु सर, जस्तो ग्रामीण तथा सर्वसाधारणलाई वैकल्पिक ऊर्जा प्रयोगका लागि के कस्तो अनुदान प्राविधिक सहयोग भन्ने कुरा त गरिसक्नुभयो, तथापि यसलाई अझ पनि अझ विस्तृत रूपमा बताइदिन म आग्रह गर्छु। किनभने शुल्क तिरेर सेवा लिइसकेपछि होइन सेवा लियो तर त्यो कतिको दिगो छ भन्ने कुरा आउँछ नि त यहाँ होइन। मर्मत सम्भारका लागि अब व्यवस्थै हुनु पर्यो नि त, यो शुल्क तिरिसकेपछि उपभोग गर्न पाउनु पर्यो सेवा होइन। हो सर, यसका बारेमा पनि केही बताइदिनुहोस् न।
एकदम यसलाई अब सरल हिसाबले भन्दाखेरि गाउँको उपभोक्ताले उहाँलाई कुनै वैकल्पिक ऊर्जा नवीकरणीय ऊर्जाको प्रविधि चाहियो भने उहाँको पहिलो चाहिँ नि सम्पर्क बिन्दु भनेको वडा अथवा पालिकाको कार्यालय भयो। त्यहाँ गएर ल मलाई चाहिँ नि यस्तो खालको आवश्यकता छ भन्नु पर्यो, त्यो वडा अथवा पालिकाले चाहिँ हामीलाई केन्द्रमा त्यो माग चाहिँ नि पठाउनु पर्यो। हाम्रो वार्षिक कार्यक्रममा के कस्ता कार्यक्रम छन् हामीले सूचनाहरू निकालेर सबैतिर प्रचार प्रसार गरिराखेका हुन्छौँ। जस्तै अघि यहाँले सुरुमा भन्नुभयो यो साउन महिना हाम्रो यो चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार सूचनाहरू निकाल्ने त्यो चाहिँ नि सबै स्थानीय तहहरूमा पठाउने हाम्रो वेबसाइटमा फेसबुक पेजमा राख्ने त्यहाँबाट पनि प्रचार प्रसार गर्ने त्यो हामीले गरिराखेका छौँ। अब कस्ता कार्यक्रम रहेछन् र त्यो कार्यक्रमबाट मेरो ठाउँको जनता कसरी लाभान्वित हुन सक्छन् भनेर त्यो हाम्रो स्थानीय तहले खास गरी गाउँपालिकाहरू नगरपालिकाहरू र वडा कार्यालयहरूले हामीलाई चाहिँ त्यो सूचना लिएर पठाउनु पर्यो र हामीले त्यसरी आएको सूचनालाई एकीकृत गरेर हाम्रो सर्टेन चाहिँ नि मापदण्ड क्राइटेरियाको आधारमा छनौट गर्छौँ। साधारणतया के हुन्छ भने वार्षिक कार्यक्रममा हाम्रो लक्ष्यभन्दा माग असाध्यै धेरै आउँछ, त्यो आइसकेपछि त्यसलाई हामीले एउटा क्राइटेरियाको आधारमा प्राथमिकीकरण गर्नु पर्यो। बढी आवश्यक जुन ठाउँमा हो त्यसलाई पहिलो प्राथमिकता, जुन ठाउँमा चाहिँ नि महिला दलित पिछडिएको वर्ग द्वन्द्व पीडित अथवा चाहिँ नि विपद पीडित त्यस्ता जनता छन् त्यो ठाउँलाई पहिलो प्राथमिकता, त्यसरी हामीले कार्यक्रमलाई प्राथमिकीकरण गरेर कार्यान्वयन लैजान्छौँ। र कार्यान्वयन गर्ने क्रममा पनि स्थानीय तहसँग हाम्रो मुख्य साझेदारी हुन्छ। कतिपय प्रविधिमा उहाँहरूले लागत नै साझेदारी गर्नुपर्छ, कतिपयमा उहाँहरू मार्फत समन्वय गरेर त्यो प्रविधि हामीले पुर्याउँछौँ र प्रविधि पुगिसकेपछि यहाँले भन्नुभयो जस्तो त्यो चाहिँ नि प्रविधि जडान पछाडिको मर्मत सम्भारको सेवाहरूमा चाहिँ नि त्यो जडानकर्ता कम्पनीले नै कसरी गर्ने हो त भनेर उसले सिकाउँछ। त्यसपछि सर्टेन अवधिसम्म उसले चाहिँ नि कुनै शुल्क नलिइकन सेवा दिन्छ, सर्टेन अवधिपछि फेरि शुल्क लिएर दिन्छ र गाउँ गाउँमा हामीले सेवा केन्द्र जस्तो खास गरी निजी क्षेत्रका कम्पनीहरूकै आफ्नो शाखा अथवा डिलर मार्फत एउटा सेवा केन्द्रको रूपमा रहेर त्यो ठाउँमा प्रविधि पुगेकोलाई कस्तो मर्मत सम्भार आवश्यक हुन्छ, कस्तो चाहिँ नि भोलि त्यहाँ विभिन्न कम्पोनेन्टहरू चाहिँ नि चेन्ज गर्नुपर्ने हुन्छ त्यो सेवा दिने पनि व्यवस्था हामीले मिलाएको छ।
काम गर्ने प्रक्रिया यो अलिक झन्झटिलो र अलिक समयावधि धेरै लिने खालको भएन सर?
छैन, यस्तो हुन्छ। अब हामीले वार्षिक कार्यक्रम आइसकेपछि जस्तै साउन महिनामा हाम्रो मागको सूचनाहरू गयो, अब साधारणतया 15 दिनदेखि 1 महिना जतिको समय राखेर हामीले माग्छौँ। आएको मागहरूलाई चाहिँ एकीकृत गरेर अनि त्यसपछि कुन ठाउँमा प्राथमिकता पर्छ त्यो अनुसार जान्छौँ र अब हाम्रो यो वर्षको चाहिँ के छ भने असोज महिनाभित्र सबै खरिदको सम्झौताहरू सकाइसकेर अनि चाहिँ नि कार्यान्वयन चाहिँ नि छिटोभन्दा छिटो गर्ने गरी हामी जान खोजिरहेछौँ। त्यो हिसाबले अब कतिपय प्रविधिको त पूर्व तयारी भएकोमा हामी खरिदकै सूचना निकाल्नेतिर गइरहेछौँ भने कतिपय प्रविधिको अहिले माग सङ्कलन भइरहेछ, त्यसलाई छिटोभन्दा छिटो मागहरू प्रशोधन गरेर अनि खरिदको प्रक्रियामा जान्छौँ, त्यसरी काम भइरहेछ। अब कस्तो भयो भने हामी यहाँ केन्द्रमा छौँ काठमाडौँमा, अब हामीले सेवा दिनुपर्ने सेवाग्राही दूरदराजमा गाउँ गाउँमा हुनुहुन्छ, हाम्रो आफ्नै त्यहाँ कुनै शाखा कार्यालय नभएको कारणले पनि हामीले चाहिँ नि सिधै उपभोक्ता कहाँ पुग्न सक्दैनौँ एउटा कुरा। अर्को कुरा के हो भने यो विषय चाहिँ नि स्थानीय तहले नै गर्न सकोस् भनेको हुनाले स्थानीय तह मार्फत नै हाम्रा सूचनाहरू त्यहाँ जाने, उहाँहरू मार्फत नै उपभोक्ताका आवश्यकताहरू हामी कहाँ आउने र उहाँहरूसँग सहकार्य गरेरै हामी उपभोक्तामा पुग्ने, त्यो माध्यम चाहिँ नि अहिलेको व्यवस्थामा सबैभन्दा उपयुक्त माध्यम हो भन्ने लाग्छ।
अन्तमा पर्यावरण र जीवन स्वच्छ सुरक्षित बनाउन केही भन्नुहुन्छ तपाईँले?
अब पर्यावरण र जीवन स्वच्छ बनाउनलाई हामीले
सबभन्दा पहिले त पर्यावरण स्वच्छ हुनै पर्यो
त्यो हामी सबैको एउटा सामूहिक कर्तव्य हो, होइन? हामी हरेक व्यक्तिले स्वच्छ खालको एउटा चाहिँ नि व्यवहार गर्नु पर्यो कि, त्यो चाहिँ नि प्रविधि स्वच्छ उपयोग गर्ने, हामी सरसफाइमा ध्यान दिने, हरेक हिसाबले चाहिँ त्यसमा जानु पर्यो र पहिला आफूले गरिसकेपछि अरूलाई पनि त्यस्तो स्वच्छ खालको प्रविधि अवलम्बन गर्ने कुरामा कसरी हुन्छ सहयोग गर्ने, उत्प्रेरित गर्ने, त्यो काममा हामी लाग्नु पर्यो। र ऊर्जाको हिसाबले कुरा गर्दाखेरि खास गरी स्वच्छ ऊर्जा प्रविधिहरू उपयोग गर्ने, ऊर्जा दक्ष प्रविधिहरू उपयोग गर्ने र त्यसको माध्यमबाट हामीले चाहिँ नि परम्परागत ऊर्जामाथिको निर्भरता कम गर्ने, आयातित ऊर्जामाथिको निर्भरता कम गर्ने र हाम्रो चाहिँ नि आफ्नो वस्तु र सेवाको उत्पादनलाई चाहिँ कम लागतमा हुन सक्ने गरी अगाडि बढाउने, त्यसरी जानुपर्छ।
सर, समय र संवादको लागि यहाँलाई रेडियो नेपालको तर्फबाट धेरै धेरै धन्यवाद।
यहाँलाई पनि मेरो धन्यवाद र सम्पूर्ण श्रोताहरूमा पनि मेरो हार्दिक नमस्कार।
अहिले पर्यावरण र जीवन कार्यक्रममा हामीले कुराकानी गर्दै थियौँ वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालसँग। उहाँलाई फेरि पनि धन्यवाद दिँदै आज चर्चा भएका विचार केवल विचारमा सीमित नरही हाम्रो दैनिक व्यवहार र कार्यमा लागू होस् भन्ने विश्वास सहित पर्यावरण र जीवन भन्ने विचार सँगै प्रविधि संयोजक मिनर्भा वज्राचार्य अनि म रत्न चौधरी पनि बिदा हुन्छु। नमस्कार।